यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। तथ्य र प्रमाणमा आधारित रहेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। प्रदेशहरूको बजेट खर्च निराशाजनक, 6 महिनामा 16.18% मात्र खर्च। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2081 मस्यौदा तयार। उद्यमशीलताको विकास र सार्वजनिक सेवामा सुधार गर्नु नीतिको मुख्य उद्देश्य। भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाको बहुमत र चर्च बोइज युनाइटेडलाई पराजित गर्दै बुढा सुब्बा गोल्ड कपको उपाधि न्यू रोड टीम एनआरटीलाई।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाण र तथ्यमा आधारित रहेर कुनै पनि घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। नेपाल पुलिस क्लब परिसर काठमाण्डौमा नवनिर्मित द ब्लू प्याभिलियन भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको दबाव र भन्सुनमा नपरेर प्रमाण र तथ्यमा आधारित न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले देश र जनताको हितलाई केन्द्रमा राखेर प्रहरीले काम गर्नुपर्नेमा जोड़ दिनुभयो।
कुनै प्रकारको प्रभावमा, भन्सुनमा, दबावमा नपर्नुहोस्, त्यसरी काम नगर्नुहोस्। संविधान बमोजिम गर्नुहोस्, कानून बमोजिम गर्नुहोस्, देशलाई शिरमा राखेर गर्नुहोस्, जनताको हितलाई शिरमा राखेर गर्नुहोस् र न्याय कहिल्यै पनि मर्न नदिनुहोस्। अनुसन्धान कार्यमा प्रमाण आधारित, तथ्य आधारित र न्याय सम्मत, त्यस ढंगले तपाईँहरूले छानबिनलाई निष्पक्ष ढंगले अगाडि बढाएर अभियोजन गर्नलाई पठाइयो। पहिले त कस्तो भइसक्यो भने चोरले नै कोतवाललाई हकाउँछ, तस्करहरूले, ठगहरूले, भ्रष्टहरूले त्यस विरुद्धका मान्छेहरूलाई हप्काउँछ। यो यस्तो खालको जमाना, त्यसो भएको हुनाले हामी सतर्क हुनुपर्दछ, सजग हुनुपर्दछ। र म सरकारको तर्फबाट तपाईँहरूलाई भन्न चाहन्छु, प्रधानमन्त्रीको हिसाबले भन्न चाहन्छु, सरकारको तर्फबाट, पोलिटिकल लिडरसिपको तर्फबाट कुनै इन्टरफेयर हुँदैन, तपाईँहरू ठिक ढंगले अगाडि।
मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रूपमा काम गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले स्रोत साधन र कानूनी सुधार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो।
नेपाल प्रहरीको नयाँ ऐन संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरिसकेका छौ, चाँडै यसमा छलफल हुने मैले विश्वास लिएको छु। त्यसका साथसाथै हामीले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन पनि समय सापेक्ष रूपले नयाँ तर्जुमा गर्ने गरी मस्यौदा प्रतिनिधि सभामा प्रस्तुत भइसकेको छ। सुरक्षाको क्षेत्रमा काम गर्ने यी दुईवटा संगठनहरूलाई यी बन्ने नयाँ ऐनहरूले समय सापेक्ष रूपले थप प्रभावकारी बनाउने, थप व्यावसायिक बनाउने मैले विश्वास लिएको छु। प्रहरी संगठनको मनोबल उच्च राख्ने, सेवानिवृत्त प्रहरी तथा शहीद परिवारहरूलाई आवश्यक सहयोग पुर्याउने नीति अवलम्बन गर्दै गृह मन्त्रालय प्रहरीको क्षमता अभिवृद्धि गर्ने कार्यमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु।
गृहमन्त्री लेखकले नेपाल प्रहरी ऐन सम्बन्धी विधेयकमा सेवा प्रवेश र निवृत्तको विषय निश्चित गरिएको उल्लेख गर्नुहुँदै विधेयकमा भएका प्रावधानबारे प्रहरी अधिकारी एवं अन्य सरोकारवालाहरूबाट आवश्यक सुझाव प्राप्त भए त्यसलाई समेट्न सकिने बताउनुभयो। गृहमन्त्री लेखकले संघीय संसदमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक छिट्टै पारित हुने र संसदको चालू अधिवेशनमा नै अध्यागमन सम्बन्धी ऐन संशोधनको प्रस्ताव, निर्वाचन सम्बन्धी ऐन, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधनको काम समेत अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभयो। 2077 साल जेठ 11 गति शिलान्यास भएको नेपाल प्रहरीको सो प्याभिलियन 75,87,00,000 रूपियाँमा निर्माण सम्पन्न भएको नेपाल प्रहरीले जनाएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि 74,00,000 रूपियाँको चेक पनि हस्तान्तरण गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकताको व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य सहित राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2081 मस्यौदा तयार पारेको छ। मस्यौदा नीतिमा मन्त्रालयले सुझाव माग गरेको छ। मस्यौदाको मुख्य लक्ष्य नवप्रवर्तन र उद्यमशीलताको प्रवर्धन, विद्यमान संरचनाको सबलीकरण एवं क्षेत्रगत समन्वय मार्फत कुल ग्राहस्थ उत्पादनमा एआई क्षेत्रको योगदान बढ़ाउनु रहेको मस्यौदामा उल्लेख छ। कृत्रिम बौद्धिकता नीतिको मस्यौदामा सुरक्षित एवं दिगो एआई इकोसिस्टमको निर्माण गर्नु, यस क्षेत्रमा जनशक्ति विकास, अध्ययन अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नु, सामाजिक सेवाको गुणस्तरमा सुधार गर्ने लगायतका उद्देश्य रहेको छ। मस्यौदामा एआई प्रविधिको सुरक्षित प्रयोगका लागि नियमन र अनुगमन गर्ने व्यवस्था गरिएको छ। सुरक्षित एआई इकोसिस्टम निर्माण, डिजिटल पूर्वाधार विकास, डाटा व्यवस्थापन, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन, जनशक्ति विकास र सार्वजनिक सेवामा सुधार लगायतका विषय समेत मस्यौदा नीतिमा समेटिएका छन्। कोशी प्रदेश सरकारले कोशी भ्रमण वर्ष 2082 घोषणा गरेसँगै त्यसको तयारीमा प्रदेश र स्थानीय सरकार जुटेका छन्। कोशी प्रदेशमा 3.5 लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारीमा प्रदेश र स्थानीय सरकार जुटेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
भारतको सिक्किम, बिहार, उत्तर प्रदेशसँगै तेस्रो मुलुकबाट बढ़ी भन्दा बढ़ी विदेशी पर्यटकलाई कोशी प्रदेशमा भित्र्याउने कोशी भ्रमण वर्षको लक्ष्य रहेको छ। त्यसका लागि सड़क पूर्वाधारको निर्माण तथा पर्यटकीय गन्तव्यहरूको थप पहिचान गर्दै व्यवस्थित बनाउने काममा प्रदेश र स्थानीय सरकार जुटेका हुन्। पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत कोशी प्रदेशको धनकुटा जिल्लाको सांगुरीगढ़ी गाउँपालिकाले गुरू योजना बनाएर भ्रमण वर्षका लागि विभिन्न काम गर्दै आएको सो पालिकाका अध्यक्ष जितेन्द्र राईको भनाइ छ।
पहिलो वर्ष नै हामीले गाउँपालिकाको अटन गुरु योजना तयार गरेर सांगुरीगढी गाउँपालिकाभित्र पर्ने गन्तव्य स्थलहरूको चाहिँ नै हामीले पहुँच मार्गहरू बनाउनदेखि लिएर नयाँ डेस्टिनेसनहरू तयार गर्ने कामहरू गरिरहेका छौँ। गएको आर्थिक वर्षबाट हामीले खुवालुङ त्रिवेणीबाट धोजे डाँडासम्मको पदमार्ग निर्माण गर्ने काम गरिरहेका छौँ। धरानको सिमाना जुन महाभारत रेन्ज भनेर पनि हामी चिन्छौँ, त्यो डाँडै डाँडा हामीले पदमार्ग निर्माण गर्ने कामहरू तयार गरेका छौँ।
त्यसै गरी इलाम जिल्लाको रोम गाउँपालिकाले पनि भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटकीय गन्तव्यलाई सिंगार र प्रचार प्रसार गर्ने कामलाई तीव्रता दिएको छ। भ्रमण वर्षले रोजगारी सृजना गर्ने र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यो अभियानलाई सफल बनाउन आफूहरू जुटेको सो पालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोको भनाइ छ।
कोशी प्रदेशको भ्रमण वर्ष 2082 अत्यन्तै भव्यताका साथ सफल पर्न जरुरी छ, किनभने यसको पछाडि रोजगार सृजनादेखि लिएर पुरै ग्रामीण अर्थतन्त्र चलायमान र देशको आर्थिक विकासमा ठूलो मदत पुग्नेछ। त्यसको लागि रोम गाउँपालिकाले आफूसँग भएका गन्तव्यहरूलाई व्यवस्थित ढंगले यसलाई सिंगार्ने, प्रचार प्रसार गर्ने, आएका पर्यटकहरूलाई होमस्टे लगायत चाहिँ सुव्यवस्थित ढंगले व्यवस्थापन गर्दै यातायात पूर्वाधार लगायतमा अत्यन्तै सजग रहेर सुरक्षा, स्वास्थ्य, सरसफाई लगायतमा रोम गाउँपालिकाले ध्यान दिएको छ।
जैविक विविधताले भरिपूर्ण रहेको यो प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेशको रूपमा चिनिन्छ। नेपालकै होचो क्षेत्र झापाको किचना कवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा सहित 10 अग्ला हिमाल मध्ये 5 कोशी प्रदेशमा रहेका छन्। भ्रमण वर्ष 2082 3.5 लाख पर्यटक भित्राउने प्रदेश सरकारको लक्ष्य रहेको छ। कोशी प्रदेश भ्रमण वर्ष 2082 सह संयोजक कृष्ण शाहले भ्रमण वर्षको तयारी भइरहेको बताउनुभयो।
हाम्रा गन्तव्यहरूलाई प्रवर्धन गर्ने, बजारीकरण गर्ने, त्यसबाट आर्थिक मुनाफा लिएर चाहिँ राष्ट्रको चाहिँ उन्नति प्रगतिमा सहयोग गर्ने भन्ने नै हो। सम्पूर्ण पूर्वाधार देखाएर, हाम्रा सम्पूर्ण सेवा देखाएर हामीले पर्यटकहरूलाई आकर्षित गर्ने भन्ने हाम्रो मूल हाम्रो कार्यक्रम हो।
2082 साल वैशाख 1 गते तेह्रथुम जिल्लाको लालीगुराँसको राजधानी तीनजुरे मिल्केबाट कोशी प्रदेश भ्रमण वर्ष 2082 शुभारम्भ गरिने कार्यक्रम रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादनमा वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको केन्द्रीय समितिको आज आयोजित तेस्रो पूर्ण बैठकमा उहाँले स्थानीय तहदेखि नै कृषि उत्पादनमा औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताउनुभयो। खानेपानी मन्त्रालयमा आज बिहान आग लागि हुँदा करिब 50 लाख बराबरको क्षति भएको छ। खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटर लगायत सामग्री जलेका छन्। आगलागीबाट मन्त्रीको कार्यकक्षमा 40 देखि 50 लाख रूपियाँसम्मको क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाड़ीले जानकारी दिनुभयो। आगलागीको कारण यकिन नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खानेपानी मन्त्री प्रदीप यादवले आज खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताउनु भएको छ। आगलागीपछि मन्त्रालय पुग्नुभएका मन्त्री यादवले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गर्नुभएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुर धामको पिराड़ी चोकमा अवैध ढंगले संचालनमा रहेको मुस्कान अस्पताल बन्द गर्नका लागि निर्देशन दिनुभएको छ। मुख्यमन्त्री सिंहले अवैध ढंगले संचालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर लापरवाही गरेको खबर सार्वजनिक भएपछि गैराती अस्पतालको अनुगमन गरेर अस्पतालमा उपचारमा रहनुभएका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्नका लागि निर्देशन दिनुभएको हो। मुख्यमन्त्री सिंहले विधि र प्रक्रिया अनुसार सम्बन्धित निकायबाट अनुमति लिई अस्पताल सञ्चालन नभएको पाएकाले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल व्यवस्थित ढंगले अभिलेख बनाएर अन्य अस्पतालमा पठाउन निर्देशन दिनुभयो। मुख्यमन्त्री सिंहले आज अस्पतालमा तालचा लगाएर सरकारलाई साँचो बुझाउन सो अस्पतालका सञ्चालकलाई निर्देशन दिनुभयो। काठमाण्डु महानगरपालिकाले फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि 6 वटा क्षेत्र निर्धारण गरेको छ। फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्था गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको हो। वातावरण विभागका प्रमुख सरिता राईका अनुसार 6 वटै क्षेत्रमा 1-1 वटा ट्रान्सफर स्टेशन तयार गरी उक्त स्थानबाट फोहोरको अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल साइट बञ्चरे डाँडा लगिनेछ। स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिने प्रमुख राईले जानकारी दिनुभयो। यसका लागि कामपाले उत्पादकलाई फोहोर व्यवस्थापनको जिम्मा लगाउने गरेको छ। तामाको डोली टकमारी गर्ने औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको भोजपुरको टक्सार बजार आजकल सुनसान रहेको छ। पछिल्लो समय बजार सुनसान बन्नुका साथै पुराना कलात्मक शैलीका घरहरू समेत भत्कने अवस्थामा पुगेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
राणा तथा पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्धि कमाएको टक्सरका उद्योगहरू बन्द भएर मानिसहरू पलायन भएसँगै टक्सर बजार सुनसान बनेको हो। दशकौं अघिसम्म सयौंको संख्यामा रहेका यहाँका उद्योगहरू हाल आएर 5 वटामा सीमित भएका छन्। ती धातु उद्योगहरू पनि बन्द हुने अवस्था रहेको स्थानीयको भनाइ छ। हातको सहायताले बनाइएका धातुका सामग्रीहरूको देश तथा विदेशमा समेत माग रहेको छ। कालीगढहरू पलायन हुँदा बजारको मागलाई धान्न नै समस्या रहेको कालीगढहरूले बताउने गरेका छन्। कालीगढ सूर्यबहादुर साक्य र विमल साक्य।
कच्चा माल नभएरै सबै के बसाइ गएको हो। जानै नसक्नेहरू मात्रै यहाँ बसेर यहाँ काम गरिरहेको छ। गाडी खर्कुरो बनाउने एकै घर मात्रै पाइन्छ।
4-5 पुस्ता भइसक्यो मसँग के अरे नयाँ पिँढीहरूले यसलाई चाहिँ ध्यानै नदिनु भन्नु
पर्ला। तत्कालीन नेपाल सरकारले विक्रम सम्वत 1872 भोजपुर, खोटाङ, उदयपुर, इलाम लगायत पूर्वी पहाड़का जिल्लाहरूमा खनिज पदार्थ उत्खनन गर्न टक्सरमा खानी अड्डा स्थापना गरिएको इतिहास रहेको यहाँका जानकारहरूको भनाइ छ। त्यसै समयदेखि नै पैसा काटेर बढ़ी भएको धातु यहाँका कालीगढहरूलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको स्थानीय जानकार किशोर ताम्राकार बताउनुहुन्छ।
टक्सर स्थापना 1872 सालमा खानी अड्डा स्थापित भएर चाहिँ शुरूआत भएको पाइन्छ। अड्डामा चाहिँ पैसा काट्नको लागि पाटनबाट मान्छे ल्याएको इतिहासबाट देखिन्छ। त्यो खानी अड्डामा पैसा काटेर बेसी भएको धातुहरू यहाँका कालीगढहरूलाई दिने पनि चलन देखिन्छ।
मिनी पाटनको नामले परिचित औद्योगिक, व्यापारिक तथा सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सर बजार यति बेला संरक्षणको पर्खाइमा छ। यहाँ बनेका कलात्मक शैलीका घरहरू खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ। यहाँ रहेका पुराना धातु उद्योगको संरक्षण गर्न आवश्यक रहेको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकाल।
भोजपुर चाहिँ परम्परागत उद्योगको लागि चाहिँ उर्वर भूमि नै हो। परम्परागत उद्योगहरूको पुस्तान्तरण हुन सकिरहेको छैन। अब नयाँ पुस्ताहरूले चाहिँ यो व्यवसायलाई अंगीकार गरेको देखिँदैन। यो प्रशस्त सम्भावना बोकेको यो हाम्रो हस्तकला उद्योगलाई चाहिँ प्रवर्धन गर्नु अति जरुरी छ।
टक्सरलाई विक्रम सम्वत 2013 सालमा राजा महेन्द्र शाहले औद्योगिक क्षेत्रको रूपमा समेत घोषणा गरेको स्थानीयवासीको भनाइ छ। त्यो समयमा यहाँ 2-300 परिवारको बसोबास रहेको भए पनि अहिले बजार क्षेत्रको बसोबास घट्दै गएको अवस्था छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
त्रिमूर्ति निकेतनले 18 त्रिमूर्ति दिवस एवं नाट्य सम्राट बालकृष्ण समको 123 जयन्तीका अवसर पारेर चारजनालाई त्रिमूर्ति निकेतनका विविध विधाका 2080 सालका पुरस्कार र सम्मान प्रदान गरेको छ। निकेतनले रामबाबु सुवेदीलाई लेखनाथ काव्य पुरस्कार, प्राध्यापक डाक्टर सावित्री कक्षपतिलाई बालकृष्ण सम पुरस्कार र प्राध्यापक डाक्टर बेन्जु शर्मालाई देवकोटा काव्य पुरस्कार प्रदान गरेको हो। ताम्रपत्रका साथै तीनै पुरस्कारका राशि जनही 1-1 लाख रूपियाँ रहेको छ। चेतना संरक्षण प्रतिष्ठान विराटनगरले नेपाली साहित्य, संस्कृति, कला, पत्रकारिता लगायत आधा दर्जन विधाका पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानको 20 वार्षिकोत्सवको उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगरलाई ओम प्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरियो। यसै गरी 1,01,000 राशिको जगत बन्धु श्रीमती अञ्जु कार्की चेतना पुरस्कार सोमराज कटेललाई प्रदान गरिएको छ। ट्र्याक खोलेको 32 वर्षपछि पर्वतको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ हुवा सड़क कालो पत्र हुने भएको छ। 2049 ट्र्याक खोलिएको भए पनि हालसम्म सड़क कच्ची छ। सड़क खण्ड अन्तर्गत भूमरे अर्चल बोट तमादी डुमरे भन्ज्याङसम्मको कालो पत्रे बजेट अभावले रोकिएकोमा पुनः बजेट विनियोजन भएपछि काम थालिएको सड़क डिभिजन कार्यालय पोखराले जनाएको छ। संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत बहुवर्षीय आयोजना अन्तर्गत चालू आर्थिक वर्षका लागि 4 करोड़ रूपियाँ विनियोजन भएपछि सड़क निर्माण अघि बढ़ाइएको हो। मुगुको खत्याड गाउँपालिका 11 रिखिया गाउँमा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। बालुवा निकाल्ने क्रममा ढिस्को खस्दा अन्दाजी 61 वर्षीय कोइया शाही गम्भीर घाइते भएको र उपचारका लागि कोल्टी लैजाने क्रममा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अजब बहादुर शाहीले जानकारी दिनुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपाले राजधानी दिल्लीमा 27 वर्षपछि आफ्नो सरकार बनाउने भएको छ। दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् 1998 पछि दिल्लीमा सरकार बनाउने अवसर पाएको हो। दिल्लीको 70 सदस्यीय विधानसभामा भाजपाले 48 सीटमा जीत हासिल गरेको छ भने सन् 2013 यता दिल्ली सरकारको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी आपले 22 सीट जितेको छ। विधानसभाको चुनावमा 35 सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न पाउनेछ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताउनु भएको छ। आपका नेता पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको विधानसभा सीट गुमाउनु भएको छ। उहाँ भाजपाका उम्मेद्वार प्रवेश वर्मासँग 3,000 भन्दा बढ़ी मतान्तरले पराजित हुनुभयो। आपका नेता केजरीवालले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्नुहुँदै चुनावमा आफ्नो हार स्वीकार गर्नुभयो। उहाँले दिल्ली निर्वाचन परिणामलाई लिएर भाजपालाई बधाई पनि दिनुभयो। हमासले आज थप 3 इजरायली बन्दकलाई रिहा गरेको छ। बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका 183 कैदीलाई रिहा गरेको छ। आज रिहा भएका 3 इजरायली बन्दकहरू 56 वर्षीय ओहाद बेन अमी, 52 वर्षीय एली साराबी र 34 वर्षीय या लेबी रहेका छन्। 3 इजरायली बन्दक रिहा भएसँगै इजरायलले आज नै थप 183 जना प्यालेस्टाइनी कैदीलाई पनि रिहा गरेको छ। इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरायल बीच युद्ध विराम सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक कैदी साटासाटको यो 5 समूह हो। सन् 2023 अक्टोबर 7 दक्षिणी इजरायलमा हमासले आक्रमण गरी करिब 1200 जनाको हत्या र 200 जनाको अपहरण गरेपछि इजरायल गाजा बीच युद्ध शुरू भएको हो। करिब 14 महिनाको युद्धका क्रममा 61,709 जना प्यालेस्टाइनीले ज्यान गुमाएका छन् भने 1,11,638 प्यालेस्टाइनी घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पुष मसान्तसम्म प्रदेश सरकारहरूको बजेट खर्च निराशाजनक भएको देखिएको छ। सरकारले सार्वजनिक गरेको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदन अनुसार हालसम्म प्रदेशको बजेट खर्च लक्ष्यको 16.18% मात्रै भएको छ। कुल 2,78,69,24,00,000 बजेट ल्याएका प्रदेश सरकारहरूले गत पुष मसान्तसम्ममा 45,09,38,00,000 बराबर मात्रै खर्च गरेका छन्। मध्य प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ। यस अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजनको 14.82% मात्रै बजेट खर्च गरेको छ। त्यसै गरी कर्णाली प्रदेश सरकारले 15.14% बजेट खर्च गरेको छ भने लुम्बिनी प्रदेश सरकारले 19.36% अर्थात 7,53,61,00,000 बराबर मात्र बजेट खर्च गरेको छ। पुष मशान्त सम्ममा गण्डकी प्रदेश सरकारको बजेट खर्च वार्षिक विनियोजनको 19.36% मात्रै भएको छ। प्रदेशगत रूपमा चालू आर्थिक वर्षका लागि बागमती प्रदेशले सबैभन्दा धेरै बजेट विनियोजन गरेको भए पनि 16.27% अर्थात 10,50,29,00,000 बराबर मात्रै खर्च गरेको छ। तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुष मशान्तसम्म कोशी प्रदेशले 24.85% बजेट खर्च गरेको छ। खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका छिता पोखरीका किसानहरूले बाँझो जग्गा खनेर सामूहिक आलु खेती शुरू गरेका छन्। स्थानीय मिलिजुली कृषक समूहले आहाल टारको 60 रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलु खेती गरेका हुन्। 15,000 रूपियाँमा जग्गा भाडामा लिएर बिराएर आलु खेती शुरू गरेको मिलिजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले बताउनुभयो। सामूहिक आलु खेती गर्न संघीय सरकारले 15,00,000 बजेट उपलब्ध गराएको छ। यो वर्ष कम्तीमा 100 मुरी आलुको बिउ रोप्ने योजना बनाएको र हालसम्म 80 मुरी आलुको बिउ रोपिसकेको किसानले जनाएका छन्। एक सिजनमा सरदर 50,000 किलो आलु फलाउने लक्ष्य लिएको वडाका वडाध्यक्ष मिलन राईले जानकारी दिनुभयो। यस वर्ष नवलपरासी बर्दघाट सुस्ता पूर्वमा किसानहरूले विभिन्न 25 कृषक समूह निर्माण गरी व्यावसायिक प्याज खेती गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई नवलपुरले व्यावसायिक प्याज खेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि किसानहरू प्याज खेतीमा जुटेका हुन्। परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख अनिल कुमार सिंहले जिल्लामा 20 बिघा जमिनमा प्याज खेती गरिएको जानकारी दिनुभयो। कैलालीको धनगढ़ीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला एवं प्रदर्शनी शनिबारबाट शुरू भएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजित प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला माघ 30 गतेसम्म सञ्चालन हुनेछ। मेलामा सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका कृषिजन्य उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य वस्तुहरू, आधुनिक कृषि प्रविधिहरू, कृषि उद्यमशीलता, घरेलु उद्योगका उत्पादनहरू प्रदर्शनमा राखिएको छ। मेलाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी बढ़ाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
चर्च बोइज युनाइटेडलाई पराजित गर्दै न्युरो टीम एनआरटीले 25 संस्करणको बुढासुब्बा गोल्ड कप फुटबलको उपाधि हात पारेको छ। धरान रंगशालामा शनिबार सम्पन्न फाइनलमा एनआरटीले चर्च बोइजलाई 2-1 गोलले पराजित गर्दै उपाधि हात पारेको हो। एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे। यस्तै चर्च बोइजका अनन्त तामाङले 1 गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उपाधि विजेता एनआरटीले 10,00,000 र उपविजेता चर्च बोइजले 5,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी 24 संस्करणको आहारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ। पोखरा रंगशाला फुटबल मैदानमा शनिबार सम्पन्न पहिलो क्वार्टर फाइनलमा पुलिसले पाउना टोली बेलायतको ब्रिगेड बोइज क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पुलिसको जितमा विवेक पाण्डे र राम बाजीले 1-1 गोलको योगदान दिए। खेलको 28 मिनटमा पाण्डेले पुलिसलाई 1 गोलको अग्रता दिलाए भने 40 मिनटमा वाजीले 1 गोल थप्दै जित सुनिश्चित गरेका हुन्। पाउना टोली ब्रिगेड बोइज क्लबले गोलका केही अवसर सृजना गरे पनि त्यसलाई सदुपयोग भने गर्न सकेन। शनिबारको खेलमा पुलिसका राम वाजी म्यान अफ दि म्याच घोषित भए। आइतबार हुने दोस्रो क्वार्टर फाइनलमा 3-स्टार क्लब र मच्छिन्द्र क्लब प्रतिस्पर्धा गर्ने हाम्रा कास्की संवाददाता दिनानाथ बरालले जनाएका छन्। समूह बीमा रहेको मच्छिन्द्र क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरी क्वार्टर फाइनलमा यात्रा बनाउँदा 3-स्टारले भने सिधै बाइफाएर क्वार्टर फाइनलको यात्रा तय गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानी पख तराईका भागहरूमा हुसु कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 21.9 डिग्री सेल्सियस, न्यूनतम 4 5.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.8 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 5.1 डिग्री सेल्सियस र दिपायलको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। तथ्य र प्रमाणमा आधारित रहेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। प्रदेशहरूको बजेट खर्च निराशाजनक, 6 महिनामा 16.18% मात्र खर्च। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2081 मस्यौदा तयार। उद्यमशीलताको विकास र सार्वजनिक सेवामा सुधार गर्नु नीतिको मुख्य उद्देश्य। भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाको बहुमत। र चर्च बोइज युनाइटेडलाई पराजित गर्दै बुढा सुब्बा गोल्ड कपको उपाधि न्यू रोड टीम एनआरटीलाई। हवस्त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।